आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर सामर्थ्य नाममा यहाँहरूलाई मेरो जयमसी अनि नमस्कार, साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी बाइबल अध्ययन अय्युब 26-29 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्नेछौ अय्युबको 8 उत्तर। यो अति नै लामो अय्युबको प्रतिवाद हो। 26 अध्यायदेखि 31 अध्यायसम्म यो फैलिएको छ। अय्युब मुखबाट स्वीकार गर्दछन् कि परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ र हामी उसका त्यस समस्याको देख्न शुरू गर्छौ। अय्युब 26:1-3 पदमा भन्छन्, तब अय्युबले जवाब दिए, सर्वशक्तिमान मानिसलाई तपाईँले के सहायता गर्नुभयो? निर्बल हातलाई तपाईँले कसरी बचाउनुभयो? बुद्धि नभएका मानिसलाई तपाईँले के सल्लाह दिनुभयो? अनि तपाईँले कुन ठूलो अन्तर्ज्ञान प्रदर्शन गर्नुभयो? अर्को शब्दमा अय्युब भन्छन्, बिल्दद, तिमीसँग मेरो निम्ति उत्तर छैन। सोपर, तिमीसँग मेरो निम्ति कुनै उत्तर छैन। एलिपस, तिमीसँग पनि मेरो निम्ति कुनै उत्तर छैन। तिम्रो उत्तरले मलाई सहायता गरेन। तिमीहरू सबैसँग बोल्ने त धेरै कुराहरू छन्, तर त्यससँग मेरो समस्याको कुनै हलै छैन, कुनै उत्तरै छैन। हजुर, तिनीहरूले धेरै कुराहरू त सही असल कुरा पनि बोले, तर तिनीहरू सिधै सधैँ उसको निम्ति उपयोगी छैन। न तिनीहरूले अय्युबलाई केही सन्देश नै दिदथे। किनभने किन अय्युबले दुःख भोगिरहेका थिए? सो प्रश्नको उत्तर तिनीहरू कसैले पनि सटीक रूपमा दिन सकेन। 4 पदमा भन्छन्, यस्ता कुरा गर्न तपाईलाई कसले उक्सायो? अनि तपाईँको मुखबाट कसको आत्माले बोल्यो? यस्ता कुराहरू गर्न तपाईँलाई कसले उक्सायो? अर्को शब्दमा बिल्दत, अन्त्यमा तिमी असल र सही प्रश्नसँग आएका छौ, तर तिमीसँग कुनै उत्तर छैन। त्यसकारण यस्ता तमाम कुराहरूबाट कसलाई चाहिँ सहायता मिल्छ त? अहिले अय्युब आफ्नो खास प्रतिवादतिर प्रवेश गर्छन्। यसमा उसले आफ्ना आत्मालाई खुला गरिदिन्छन्। उसँग भन्नलाई धेरै कुरा छ र तिनीहरूमध्ये कुनै कुनै अति नै महान छ। अय्युब सृष्टिको क्षेत्रतिर प्रवेश गर्छन् र परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुराको थाहा गर्दछन्। 5-7 पदमा भन्छन्, मरेकाहरूको आत्मा गहिरो वेदनामा छन्। पानी मुनि भएकाहरू र त्यहाँका बासिन्दाहरू सबैलाई त्रासले छाएको छ। मृत्यु परमेश्वरको अघि नाङ्गो छ, र विनाश उदाङ्गै भएको छ। उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्छ र शून्यतामा पृथ्वीलाई झुण्ड्याउनुहुन्छ। यहाँ अय्युब भन्छन् कि परमेश्वर नै सारा ब्रह्माण्डको, विश्वको, यावत्थोको सृष्टिकर्ता हुनुहुन्छ। अय्युब जान्दथे कि परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। अनि हामी अगाडि 13-14 पदमा देख्छौ, उहाँको सासमा आकाश सफा भयो, बेगले भागिरहेको सर्पलाई उहाँले हातले छेड्नुभयो। यी त उहाँको शक्तिको एक छेउ मात्र हुन्। हामीले सुन्ने उहाँको मधुर स्वर कति मधुरो छ, तब उहाँको शक्तिको गर्जन कसले बुझ्न सक्छ र? हा मित्र, हामी देख्न सक्छौ कि अय्युब जान्दथे परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। अय्युबले उसलाई उद्धारकर्ताको रूपमा बुझे, थाहा पाए, तर अय्युब जान्दैनन् कि परमेश्वर साथ दिने र उसलाई प्रेम गर्ने परमेश्वर हुनुहुन्छ। उसले यो कुरा बुझ्दैनन् कि परमेश्वरले केही कुरा पनि उसको जीवनमा घट्न दिनुहुने छैन यदि यसले उसलाई सेवा गर्दैन भने। त्यसपछि 27 अध्यायतिर पनि लागौं, यहाँ अय्युब दुष्टहरूलाई निन्दा गर्दछन्। मित्र, यस पुस्तकको केही आधारभूत खास वस्तुहरूतिर हामी नजिक पुगिरहेका छौं। अय्युबको पुस्तक तपाईँ र म भएको स्थानमा हाम्रो जीवनका केन्द्रमा पुग्दछ। अय्युबले भोगिरहेका कष्ट, विपत्ति, पीड़ाको मुनि उसको निम्ति सिक्नुपर्ने महान पाठ थियो। त्यही नै कारण म भन्छु कि अय्युबको पुस्तकको मुख्य पाठ यो होइन किन विश्वासीहरू कष्ट दुःख भोग्दछन्। दुःख कष्ट यस पुस्तकको मुख्य मामला विषय होइन। यी सबैको पछि चाहिँ महान पश्चातापको वा परमेश्वरको सन्तानमा महान पश्चातापको शिक्षा छ। जब हामी परमेश्वर कहाँ आउँछौ, के उसले पश्चाताप गर्नुपर्नेछ? पाउलले जेलरलाई फिलिपीमा भने, प्रेरित 17:31 प्रभु येशु ख्रीष्टमा विश्वास गर र तिमी र तिम्रा परिवारले उद्धार पाउनेछ। पाउलले पश्चातापको बारेमा कति पनि उल्लेख गरेको छैन, तर पश्चाताप त्यो शब्द विश्वासमा छ, किनभने जब पापी ख्रीष्टतिर विश्वासमा फर्किन्छ ऊ पापबाट पनि टाढा फर्किजान्छ, त्यसबाट अलग हुन्छ, छुट्टिन्छ। फिलिपियन जेलरको मामलामा सम्भवत उसको प्रतिमा पूजाबाट ऊ फर्केथ्यो, वापस फर्केथ्यो, त्यो उसको पश्चाताप। ख्रीष्टमा फर्किने कुरा महत्वपूर्ण भाग हो। आज धेरै ख्रिस्टियन भनौदाहरू र धेरै उद्धार नपाएका गुमेका निन्दित पापीहरू आत्मनिर्भर छन्। मित्र, कुनै व्यक्ति जो आत्मनिर्भर छन् तिनीहरूलाई पश्चाताप गर्न आवश्यक छ, अनि यो नै कुरा यो पुस्तकको प्रकट गर्दछ, या पुस्तकले अय्युबको पुस्तकले प्रकट गर्दछ। यो नै अय्युबको पुस्तकको महान शिक्षा हो, पाठ हो। 27:1-4 पदमा भन्छन्, तब अय्युबले आफ्नो बहस फेरि शुरू गरे, परमेश्वर जीवित हुनुभए झैं जसले मेरो इन्साफ गर्नलाई इन्कार गर्नुभयो, सर्वशक्तिमानको नाउँमा जसले मेरो मन तितो बनाइदिनुभयो, मेरो शरीरमा प्राण रहुन्जेल र परमेश्वरको सास मेरो नाकमा रहुन्जेल कुनै पनि असत्य वचन मेरो मुखबाट निस्कने छैन अनि मेरो जिब्रोले कुनै झूठ बोल्ने छैन। मित्र, अय्युबले यो अति नै स्पष्ट पार्दछन् कि ऊ निडर, हताश नहुने र दृढ छन्। सोपरसँग उसको समस्याको उत्तर दिइएको छैन, त्यसकारण अय्युब निरन्तर आफ्नो बहसलाई अगाडि बढाउँछन् र ऊ भन्छन्, मेरो विरूद्धमा मेरा साथी भनाउँदा तिमी तिनहरूले ल्याएको आरोप दोषको कहिले पनि मान लिने छैन, स्वीकार गर्ने छैन। त्यसको ठिक विपरीत अय्युब भन्छन् 5 पदमा, तपाईहरू ठिक हुनुहुन्छ भने म कहिले स्वीकार गर्ने छैन, म नमरुन्जेल, म आफ्नो इमानदारितालाई अस्वीकार गर्ने छैन। अय्युब हट्टी छन्, होइन र मित्र, उसका ती साथीहरू भनाउँदाहरूले खास उसलाई झन अझ धेरै भन्दा धेरै रक्षात्मक बनाए, आफूलाई बचाउने बनाए, आफूलाई निर्दोषको रूपमा बचाउ गर्ने व्यक्ति बनाए, आफू स्वयंलाई बचाउ गर्ने काममा त्यहाँ उसमा कति पनि आत्माको दीनता नम्रता छैन। उसको भनाईमा यस्तो देखिन्छ मानौ परमेश्वर चाहिँ अधर्मी हुनुहुन्छ, जबकि अय्युब चाहिँ पूर्ण रूपमा सिद्ध र सही छन्। उसले भन्छ, नमरुन्जेल, म निर्दोष हुँ भन्ने मेरो दावीलाई म छोड्ने छैन, अनि 6 पदमा भन्छ, म ठिकै छु भन्ने मेरो दावीलाई म कायम राख्नेछु, म बाचुन्जेल, मेरो विवेकले मलाई दोष लगाउने छैन। उसको कुरालाई सुन्नुहोस्, यी उसका साथीहरू भनाउँदाहरूले उसलाई आत्मा इन्साफ गर्ने स्थानमा ल्याएनन्, बर त्यसको सट्टामा खाली उसलाई आत्मा रक्षाको आत्मातिर स्थानतिर मात्र ल्याए, तिनीहरूको आघात पुर्याउने झुट्टा आरोप र वचनको कारणले अय्युब आफैले आफैलाई ठिक छु, निर्दोष छु भन्ने साबित गरिरहेका छन्। देख्नुभयो, यहाँ परमेश्वर दृश्यमा हुनुहुन्न। अय्युब यो सबै कुरामा जिद, प्रमत, अविचारी भइरहेका छन्। तर यो सिद्धिनुभन्दा पहिले हामी देख्नेछौं अय्युब परमेश्वरको सामने खरानी र धुलोमा छन्। यो सबै हाम्रो निम्ति सिक्नुपर्ने पाठहरू छन्। म निश्चय नै यो कुराको ठिक मान्छु कि अय्युबका साथीहरूले अय्युबलाई धेरै कुराहरू भनेका छन्, बिल्कुल सही खालका थिए, अनि म एक यस्तो विचार मान्ने व्यक्ति हुँ कि यी उसका साथीहरूसँग असल इरादाहरू नै थियो। यद्यपि तिनीहरूले भनेका कुराहरू सत्य भए तापनि मलाई लाग्दैन कि तिनीहरूसँग सत्यता थियो। तिनीहरू अनुभवहरू र परम्पराहरू, न्यायता, धर्मानुसारताको बारेमा कुरा गरे, तर तिनीहरूले कहिले पनि अय्युबलाई सत्यताको दिएन। यो कुरा दिन असफल भएकोले गर्दा तिनीहरू बरू अय्युबको अहमताको सृजना गरिदिए। मलाई यो कुरा दोहोर्याउन दिनुहोस्, किनभने यो अति नै महत्वपूर्ण छ। तिनीहरूले सोचे कि अय्युबले केही गोप्य पाप गरे र तिनीहरू यस गोप्य पापलाई खुलासामा ल्याउन, प्रकट गर्न कोशिश गरिरहेका थिए। अय्युबले केही महान गोप्य पापहरू गरेका थिएनन्, अनि उसले जान्दथे कि तिनीहरू नै गलत थिए, गलत आरोप लगाइरहेका थिए। अब जबकि तिनीहरू नै गलत र झुट्टा थिए भन्ने कुरा उसलाई थाहा भएकोले गर्दा अय्युबले अनुमान गरे, विचार गरे कि ऊ चाहिँ बिल्कुल सही थिए, अनि त्यहाँ नै अय्युबले आफ्नो गलत गरे, भूल गरे। उसका साथीहरू गलत थिए, झुट्टा थिए भन्ने तथ्यले कति पनि अय्युबलाई सही बनाउँदैन। अय्युब परमेश्वरको उपस्थितिमा हुनुपर्ने थियो, जहाँ आत्माको टुटाई नम्रता दीनताको हुने थियो। हाम्रो जीवनमा कष्ट दुःखको एक उद्देश्य चाहिँ परमेश्वरको सामने यो आत्माको टुटाईपनमा दीनता र नम्रतामा अगुवाई गर्नु हो। कसैले भनेका थिए, कष्टहरू चाहिँ सूर्य जस्तो हो, घामको तापले मैनलाई पगाल्छ, अनि उहीँ सूर्यको तापले हिलोलाई कड़ा बनाउँछ। त्यही नै तरिकामा कष्टहरूले विभिन्न मानिसहरूलाई असर गर्छ। कोही कोहीले टुटेको चूर्ण आत्मासहित त्यसको मान लिनेछन् र तिनीहरू परमेश्वरको उपस्थितिको सामने पगालिनेछन्। अयुब अहिलेसम्म त्यस स्थानमा छैनन्। ऊ अहिले कड़ा कड़क छन् उसको आफ्नो इमानदारितामा। अनि छ पदमा हामी पढ्छौ, म ठिकै छु भन्ने मेरो दावीलाई म कायम राख्नेछु, म बाँचुन्जेल मेरो विवेकले मलाई दोष लगाउने छैन। अनि यही नै आज धेरै चर्च सदस्यहरूले अर्थात भन्नुपर्दा विश्वासीहरूको स्थिति अवस्था छ। तिनीहरू पनि बिल्कुल अयुब जस्तै आफ्नो बारेमा विचार गर्छन्। उद्धारको निश्चयता पाउने कुरा अति नै अद्भुत कुरा हो, तर मेरो मित्र तपाईसँग उद्धारको निश्चयता छ भन्ने कुरा सोच्दै तपाई खालि कठोर हटी पापी मात्र हुन सक्नुहुन्छ। जब तपाईसँग भएको कुरा खालि ठूला विशाल अहम छ भने। अनि सात पदमा भन्छन्, मेरा शत्रुहरू दुष्ट जै हुन्, मेरा विरोधीहरू अन्यायी जस्तै। अयुबले हरेक व्यक्ति जो उसँग सहमतिमा छन् तिनीहरूलाई अर्को साइडपट्टि राखिरहेका छन्। तिनीहरू उसका शत्रुहरू हुन्, तिनीहरू दुष्ट र अधर्मी हुन्। म तपाईँलाई भन्छु कि यो कुनै मानिसको निम्ति पनि खतरनाक स्थिति हो, अवस्था हो। अहिले अयुब दुष्टहरूको बारेमा र तिनीहरूलाई के हुनेछ, के घट्नेछ, सो कुराको बारेमा कुरा गर्न गइरहेका छन्। अयुबले अहिले सानो भाषण लेक्चर दिन्छन्। उसको आफ्नै कष्ट विपत्तिको बीचमा यो मानिस दुष्टको बारेमा लेक्चर दिन गइरहेका छन्। आठदेखि एघार पदमा भन्छन्, किनकि ईश्वरहीन मानिस नाश हुँदा त्यसको के आश हुन्छ र जब परमेश्वरले त्यसको प्राण लिइहाल्नुहुन्छ। जब दुःख त्यसमाथि आइलाग्छ कि परमेश्वरले त्यसका पुकार सुन्नुहुन्छ, के त्यसले सर्वशक्तिमानबाट आनन्द पाउँछ र हर समय उहाँको नाउँको पुकार गर्छ र परमेश्वरको शक्तिको बारेमा म तपाईहरूलाई सिकाउनेछु, सर्वशक्तिमानबाटको पाटोलाई म लुकाउने छैन। अयुब भन्छन्, दुष्ट हरेक क्षेत्रमा समृद्ध सफल हुन सक्छन्, तर आखिरीमा परमेश्वरले तिनीहरूलाई न्याय गर्नुहुनेछ, दण्ड दिनुहुनेछ। अनि उन्नाइसदेखि एक्काइस पदमा भनिएको छ, त्यो धनी भएर सुत्ला, तर अब उसो त्यस्तो हुने छैन। त्यसले आँखा खोल्दा ती सबै गइहालेको हुन्छ, विनाश भल चाहिँ त्यसमाथि आइलाग्नेछ र आँधी बेहरीले त्यसलाई राति उडाएर लैजानेछ, पूर्वको बतासले त्यसलाई उडाएर लैजानेछ, त्यसको नाउँ निशानै रहने छैन, बतासले त्यसलाई त्यसका घरबाट टाढा उडाइ लैजान्छ। मित्र, धन सम्पत्तिहरूले कुनै भिन्नता बनाउँदैन, त्यसले कति पनि काम दिँदैन। यदि कुनै मानिस दुष्ट छ भने उसको जीवनमा एक दिन एक्कास विपत्ति आउनेछ। त्यो दिन आउनेछ जब त्यस पदमा भनिएको छ, त्यसको पतनमा ताली बजाएको आवाज र त्यसको चारैतिर खिसीको स्वर हुनेछ। तपाईँलाई थाहा छ या छैन, एक समय थियो लाखौंले मुसलिनीलाई स्यालुट गर्थे, नमस्ते गर्थे, झुक्थे उसको सामे। अनि एक दिन त्यो समय आयो, मानिसहरू उसको मृत शरीरमाथि भएर कुल्चिँदै हिँड्थे। दुष्टहरू दण्डित हुनेछन्, तिनीहरूको दुष्टताको अन्त्य आउनेछ र तिनीहरूसँग भएको महामहिमाको अन्त्य हुनेछ। तर त्यसले अझै अयुबको समस्याको उत्तर दिँदैन। अयुब अझै आफ्नो वचनलाई अगाडि जारी राख्छन्। अठाइस अध्याय एकदेखि तीन पदमा भन्छन्, चाँदीका खानीहरू हुन्छन् र सुन विशुद्ध गर्ने ठाउँहरू छन्, जमीनबाट फलाम निकाल्ने स्थानहरू छन् र काँचो धातु गलाएर तामा निकालिन्छ। मानिसहरूले अन्धकारलाई शेष गरिदिन्छन्, ऊ पृथ्वीको गहिरो भित्र अन्ध्यारोमा खनिजको खोसी गर्छ, तलाश गर्छ। परमेश्वरले सुन चाँदी फलाम र बहुमूल्य पत्थरहरू पृथ्वी मनि राख्नु भएको छ। यी कुराहरू पत्ता लगाउन कठिन कुराहरू हुन्। म व्यक्तिगत रूपमा सोच्दिन कि तपाईँ र म रहेको यो पृथ्वी मुनि भएका भण्डारहरूको विशालताको पत्ता लगाइएको छ अहिलेसम्म। म सोच्दछु कि यो नै यो अध्यायको स्पष्ट रूपमा यो नै यो अध्यायले भनिरहेको छ। अनि यसले यो पनि भन्दछ कि त्यहाँ अति नै बहुमूल्य पत्थरहरू, मणिहरू छन्, धातुहरू छन्, जुनको अहिलेसम्म पत्ता लगाइएको छैन। अनि चार र पाँच पदमा भन्छन्, मानिसहरू बसेका ठाउँभन्दा धेरै टाढामा अथवा मानिसहरूको खुट्टाले नटेकेको ठाउँमा उसले खानीमा तल जाने प्वालहरू खन्छ, त्यहाँ ऊ एकान्तमा डोरीहरू झुण्डिएर सुरुङमा काम गर्छ। अन्न उम्रने माटोमा माटोलाई आगोमा परिवर्तन गरिन्छ। पृथ्वीले केवल बहुमूल्य पत्थरहरूको मात्र छिपाएको छैन, लुकाएको छैन, तर यसले अन्न बालीहरूको पनि उत्पादन गर्छ ताकि हामी खाएर जीवित रहन सकौं। छदेखि आठ पदमा भन्छन्, त्यसका चट्टानहरूबाट निर्निस्कन्छ र त्यसको धुलोमा सुनका कण हुन्छन्। कुनै शिकारी पक्षीले त्यहाँ जाने बाटो चिन्दैन, अनि बाजको तीखो आँखाले पनि त्यो देखेको हुँदैन, र अफिला पशुले त्यसमाथि टेक्दैन, कुनै सिंह पनि त्यहाँ पस्दैन। चराहरू पृथ्वीमाथि र यसको पहाड़हरूमाथि उड्छन्। पृथ्वी मुनि थुप्रै खानीहरू छन् जुनको माथिबाट चरा चिलहरू उठ्छ तर यसको बारेमा जान्दैन। तिनीहरूलाई गिद्ध र चिलहरूले नै देख्छ। त्यहाँ बहुमूल्य पत्थरहरू, बहुमूल्य धातुका खानहरू छन् जुन पूर्ण रूपमा अज्ञात छ, जानिएको छैन। नौ पदमा भन्छन्, मानिसले आफ्नो हातले कड़ा ढुङ्गा काट्छ र पहाड़का फेदलाई उदाङ्ग बनाउँछ। दस र एघार पदमा, त्यसले चट्टानमा सुरुङ खन्दछ, त्यसले बहुमूल्य पत्थरहरू देख्दछ, त्यसले खोलाका मूलहरू खोज्दछ र जमीनभित्र भएका गार्दनहरू निकाल्दछ। अयुबले खानीहरूको बारेमा र पृथ्वीमा हुने बहुमूल्य पत्थरहरूको बारेमा कुरा गरिरहेका छन्। तर त्यहाँ केही त्यस्ता चीजहरू छन् जुन ती भन्दा धेरै मूल्य र महत्वका छन्, जुन बुद्धि र समझ हो। अयुब जान्दछन् कि परमेश्वरले पृथ्वी मुनि खानहरू राख्नु भएको छ, तर त्यस बहुमूल्य उपयोगी वस्तुको स्रोत जुन बुद्धि हो कहाँ छ? बाह्रदेखि चौध पदमा भन्छन्, तर बुद्धि चाहिँ कहाँ पाइन्छ? समझ शक्तिको मूल कहाँ छ? मानिसले त्यसको मूल्य थाहा पाउँदैन। जीवित मानिसहरूको देशमा त्यो पाइँदैन। महासागरको गहिराईले भन्दछ त्यो मसँग छैन, अनि समुद्र भन्दछ त्यो मसित छैन। अनि पन्ध्रदेखि अठार पदमा भन्छन्, निखुर सुनले त्यो किन सकिँदैन, न त चाँदीसँग त्यसको मोल गर्न सकिन्छ। ओपिरको सुनले त्यो किन सकिँदैन, अथवा बहुमूल्य आनिक सुवा निरसित त्यो किन सकिँदैन। सुन र स्फटिकसँग त्यसको तुलना गर्न सकिँदैन, न त निखुर सुनको घनासित त्यो साट्न सकिन्छ। अठार पदमा, मिर्गा र बिलौरको त कुरै गर्नु पर्दैन, बुद्धिको मूल्य मालिक भन्दा धेरै हुन्छ। अयुब आफ्नो कुरालाई लगातार जारी राख्छन्। उन्नाइस पदमा भन्छन्, कुश देशको पुष्पराज देशको बराबर हुन सक्दैन, निखुर सुनले त्यो किन्न सकिँदैन। अनि बीसदेखि अठाइस पदमा भन्छन्, तब बुद्धि कहाँबाट आउँछ र समझ शक्तिको मूल कहाँ छ? संसारको कुनै जीवित प्राणीले त्यो देख्न सक्दैन, आकाशको पंक्षीबाट पनि त्यो लुकाइएको हुन्छ। विनाश र मृत्युले भन्दछ, हामीले त सुनेका मात्र छौं। परमेश्वरले त्यसको चाल बुझ्नुहुन्छ, उहाँले मात्र त्यो कहाँ बस्छ जान्नुहुन्छ, किनभने उहाँले पृथ्वीको पल्लो छेउसम्म देख्नुहुन्छ र उहाँले आकाश मुनिका सबै कुरालाई निरीक्षण गर्नुहुन्छ। जब परमेश्वरले बतासलाई शक्ति दिनुभयो र समुद्रको सिमाना बाँधिदिनुभयो, जब उहाँले वृष्टिको हद तोकिदिनुभयो र बिजुली वज्रको मार्ग तोकिदिनुभयो, त्यस बेला उहाँले बुद्धिलाई देखेर त्यसलाई जाँच्नुभयो, उहाँले त्यसलाई विचार गर्नुभयो र त्यसको भेद बुझ्नुभयो। अनि उहाँले मानिसलाई भन्नुभयो, परमेश्वरको डर नै बुद्धि हो र दुष्टताबाट अलग रहनु समझ शक्ति हो। कति चाखलाग्दो कुरा उनी भन्छन्, परमेश्वरको डर नै बुद्धि हो र दुष्टताबाट अलग रहनु समझ शक्ति हो। अयुबका साथीहरूले यस मानिसको समस्याको कति पनि जाँच पड़ताल गर्न सकेनन्। हामी उसको गोप्य पापहरू प्रकट भएको देख्न गइरहेका छौं, तर त्यो गोप्य पाप चाहिँ त्यो कुनै कुरो होइन जुन साथीहरूले सन्देह गरेका थिए। वास्तवमा अयुबको समस्या चाहिँ अहम्बाद थियो, मलाई। यो अति नै खराब रोग हो। हामी पत्ता लगाउँछौ कि अयुब घमण्डले फुलिएका थिए, मतलब घमण्डले भरिएका व्यक्ति थिए। यसले यो देखाउँछ कि असल मानिसले पनि पश्चाताप गर्न आवश्यक छ। हामी यस अध्यायको बीस पदमा पत्ता लगाउँछौ कि अयुबले सर्वनाम म, मेरो, मलाई 52 पल्ट प्रयोग गर्छन्। ती सबैलाई तपाईँ आफ्नो बाइबलमा चिन्ह लगाउनुहोस्, तपाईँ अचम्म हुनुहुनेछ। त्यो नै उसको सबभन्दा ठूलो समस्या थियो। हामी देख्नेछौ कि कसरी यसले उसको जीवनमा असर गरेको थियो। यसले हरेकलाई असर गर्दछ जो आफै स्वयंमा मात्र सम्पूर्ण केन्द्रित हुन्छ, ध्यान दिन्छ। यस 29 अध्यायमा अयुबको पश्चातापको देख्दैनौ। यो वास्तवमा उसको घमण्ड हो। उसँग खाली म, मेरो, मलाई त्यस्तो कुराको समस्या थियो। अनि हामी धेरैसँग पनि त्यस्तै समस्या छ। हामी कति पनि आत्माको दीनता र नम्रता देख्दैनौ। त्यहाँ कति पनि चूर्ण हृदय छैन, दोषको स्वीकार छैन, प्रस्ताव छैन, वा असफलता र दोषको कुनै पनि दोषी विवेक छैन। मित्र, उसका साथीहरूले उसलाई सहायता गर्न सकिरहेका थिएनन्। तिनीहरूले वास्तविक समस्या हेर्ने असफल भइरहेका थिए। तिनीहरूले अयुबलाई जानेनन्, तिनीहरूले आफै स्वयंलाई पनि जानेनन्, अनि तिनीहरूले निश्चय नै परमेश्वरलाई पनि जानेनन्। तिनीहरूले विश्वास गरे परमेश्वरले अयुब कहाँ विपत्ति कष्टहरू सजायको दण्डको रूपमा पठाउनुभयो, र तिनीहरूले सोचे कि अयुबले अझै पापहरू लुकाइरहेका छन्। तिनीहरूले उसलाई वचनको प्रहारले उचाललाई पछारे, लछार पछार गरे। तिनीहरू उसका कष्ट दिने साथीहरू भएका थिए, न कि सान्त्वना दिने। हरेकले उसका विभिन्न पहुँचको प्रयोग गरे, तापनि तिनीहरू सबै उही निष्कर्षमा। हामी उसका साथीहरूको विधिको निष्कर्ष निकाल्न सक्छौ। एलिपज अनुभवका आवाज थिए। उसलाई उसले त्यस विधि प्रयोग गरे जुनलाई आज साइकोलोजिकल एप्रोच भनिन्छ, अर्थात मनोवैज्ञानिक पहुँच। यो पोजिटिभ थिंकिङ अर्थात सकारात्मक सोचाइको पहुँच हो। बिल्दत चाहिँ परम्परावादी थिए र उसले दर्शन शास्त्रीय पहुँचको प्रयोग गरे। सपोर चाहिँ धार्मिक हठधर्मी थिए। उसले सोच्थे कि उसले परमेश्वरको बारेमा सारा कुरा जान्दथे, अनि हामी देख्छौ कि ती कुनै पनि उसका साथी भनौदारहरूले उसलाई सहायता गरेनन्। अहिले म यस 29 अध्यायमा चाहिँ अय्यूबको पक्षमा भएर बोल्न चाहन्न। मित्र, परमेश्वरले राख्नु भएको नाप स्तर अनुसार ऊ सिद्ध व्यक्ति थिए, अनि त्यो परमेश्वरले राख्नु भएको स्तर चाहिँ बलिदान थियो। साथै ऊ धेरै धनी मानिस पनि थिए। उससँग हरेक कुरा थियो जुनले उसलाई संसारमा महत्वपूर्ण व्यक्ति बनाउन सक्थ्यो। अनि हामीले यो पनि देख्यौं कि ऊ धार्मिक मानिस पनि थिए। उसले परमेश्वरमा भय राख्थे। उससँग आफ्ना छोरा छोरीहरूको निम्ति वास्ता र ख्याल थियो। ऊ बाहिर देखावटी भक्त मानिस थिएन। ऊ परमेश्वरको तराजुमा नापिए र उसलाई पाखण्डी भनिएन। ऊ सत्य थिए, त्यसकारण उसका साथीहरूको दोष आरोप झुट्टा थियो। ऊ परमेश्वरको सत्य सन्त थिए, तर किन यो मानिसले जीवनमा महान कष्टहरूको भोग्नु पर्यो? वास्तवमा कष्ट विपत्ति चाहिँ खालि आकस्मिक संयोग हो। यद्यपि अय्यूबले तपाईँलाई यो कुरा कहिले नभने तापनि, अय्यूबमा दुःख कष्ट विपत्ति चाहिँ योनाको पुस्तकमा माछा जतिकै महत्वपूर्ण छ, जुनमा खास समस्या चाहिँ योना र यहोवा बीच थियो। यहाँ चाहिँ खास समस्या चाहिँ अय्यूब र यहोवा बीच हो, अर्थात अय्यूब र परमेश्वर बीच। अरू त के, शत्रु शैतान पनि अप्रधान हो। यहाँ खास समस्या चाहिँ अय्यूब हो। उसले आफ्नै समस्याको आफ्नै स्वयंको बारेमा जानेन। उसले परमेश्वरलाई पनि जानेनन्। सोक्रेटेस महान दर्शन शास्त्रीले भने, आफैलाई जान, त्यो चाहिँ महत्वपूर्ण कुरा हो। अय्यूबले आफैलाई जान्दैनथे। ऊ आत्मा धर्मी आत्मनिर्भर थिए। उसले मानिसहरूबाट सबै प्रकारका प्रशंसाहरू पाए र त्यहाँ उसमा केही आत्मसम्मान थियो। यस मानिसको जीवनमा आत्मिक अहम्बाद थियो। हामी यसको ध्यानपूर्वक देख्नेछौ जब परमेश्वरलाई उसलाई भेट्नुहुन्छ। अब अय्यूब आफ्नो बारेमा हामीलाई भन्न गइरहेका छन्। उसले आफ्नो भूतकालको पुनर्विचार गर्छन्। 29 अध्याय चाहिँ अय्यूबको यो मेरो जीवन हो को शीर्षक नै भन्दा पनि हुन्छ। 19 अध्याय 1 र 2 पदमा भनिएको छ, तब अय्यूबले आफ्नो भस गर्दै रहे, बितेका महिनाहरूको म कति चाहना गर्दछु जुन समयमा परमेश्वरले मेरो हेरचाह गर्नुहुन्थ्यो। अनि 3 पदमा भन्छन्, जब उहाँको दियो मेरो शिरमाथि चम्खन्थ्यो र त्यसको उज्यालोद्वारा म अन्धारोमा हिण्डुल गर्थे। ती दिन चाहिँ अय्यूबका असल उन्नतिका पुराना दिनहरू थिए। अनि 5 देखि 7 पदमा भन्छन्, जब सर्वशक्तिमान अझै मेरो साथमा हुनुहुन्थ्यो अनि मेरो छोरा छोरीहरू मेरो चारैतिर खड़ा भइरहन्थे, जब मेरो बाटोमा दूध बहन्थ्यो र चट्टानहरूबाट जैतूनको तेल बहन्थ्यो, चोकमा बस्नलाई जब म शहरको मूल ढोकाबाट भएर जान्थे। ऊ समृद्ध अनि सफल व्यक्ति थियो, विशिष्ट व्यक्ति थियो। ऊ केवल समृद्ध व्यक्ति मात्र थिएनन्, तर ऊ प्रभावको मानिस पनि थिए। अनि 7 देखि 10 पदमा भन्छन्, चोकमा बस्नलाई जब म शहरको मूल ढोकाबाट भएर जान्थे, जवान मानिसहरू मलाई देखेर बाटो छोडिदिन्थे र वृद्ध मानिसहरू खड़ा हुन्थे, अधिकारीवर्गको मुखै बन्द हुन्थ्यो र आफ्नो मुख हातले छोप्थे, भारदारहरूको बोली नै बन्द हुन्थ्यो, तिनीहरूको जिब्रो तालुमा टाँसिन्थ्यो। मित्र, अय्यूब माननीय व्यक्ति पनि थिए। ऊ प्रभावका व्यक्ति थिए। अनि 11 पदमा भन्छन्, मैले बोलेको सुन्नेहरूले मेरो गुणगान गर्थे र मलाई देख्नेहरू मेरो योग्यताको साक्षी दिन्थे। हा मित्र, अय्यूब उचको देशका अति नै आदरणीय र जनप्रिय व्यक्ति थिए। अनि 12 पदमा भन्छन्, किनभने सहायताको लागि पुकार गर्दा गरीब मानिसहरूलाई, रक्षाहीन पितृहीनहरूलाई मैले बचाए। उसले गरीब पीड़ितहरूलाई पनि सहायता गर्थ्यो। अनि 13 पदमा भन्छन्, मन लागेको मानिसले मलाई आशीर्वाद दिन्थ्यो र मैले विधवाको मन आनन्दले गाउने पारिदिन्थे। उसले विधवाहरूको पनि ख्याल वास्ता गर्थ्यो। अनि 14 पदमा भन्छन्, धार्मिकतालाई मैले आफ्नो लुगा जस्तै लगाए, इन्साफलाई मैले मेरो पोषक र फेटा जै लगाए। अय्यूब असल कामहरूले पहिरेका व्यक्ति थिए। मानिसहरू उसकहाँ सल्लाहको निम्ति आउँथे। अनि हामी 15 देखि 25 पदसम्म उसले गरेका अन्य महान कुराहरूको आदरणीय कुराहरूको बारेमा बताउँछन्। वास्तवमा उसले महान कामहरू पनि गरेका थिए। अय्यूब आफ्नो समयमा अति नै उच्च स्थानमा रहेका व्यक्ति थिए। ऊ आदर समृद्धता र प्रभावमा रहन्थे। अनि ऊ आदर्शका मानिस पनि थिए। उसले असल जीवन जिउँथे। उसले जान्दथे कि प्रशस्तताको समृद्धताको जीवन कस्तो हुन्थ्यो। मित्र, कुरा जेसुकै होस्, अय्यूब आत्मधर्मी थिए र उसमा त्यो अहम बात थियो र ती सबै कुरामा ऊ गर्व गर्दथ्यो। उसको कुरा सुन्नुहोस्, 14 पदमा भनिएको छ, धार्मिकतालाई मैले आफ्नो लुगा जस्तो लगाए, इन्साफलाई मैले मेरो पोसाक र फेटा चाहिँ लगाए। 52 पल्ट उसले म, मेरो, मलाई यस्तो शब्द प्रयोग गरे। हामी कति पनि असफलताको स्वीकार र अंगीकारको प्रस्तावको सुन्दैनौ। हामी अयुबमा कति पनि चूर्ण आत्मा र दीनता नम्रताको आत्मा देख्दैनौ, जुन अयुबको समस्या थियो, अहम। अनि यही नै धेरै मानिसहरूको आज समस्या छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6 79। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6 79, 98 4705 6 79। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।